This is VOA News, coming to you by remote. I'm Gene Randall. The Democratic-led U.S. House of Representatives wants to pump more aid dollars into the crippled American economy. It's approved a $3 trillion measure, the largest to date. It faces an uphill battle. Only one House Republican voted for it, and early reaction in the GOP-led Senate has been less than lukewarm. The bill would cost more than the four earlier COVID-19 aid packages combined. Republicans call it a bloated Democratic Party wish list, and President Donald Trump has threatened to veto the measure as written. Meanwhile, the House has approved a proxy voting measure, meaning members can soon cast votes on legislation from home because of pandemic fears. The move flies in the face of President Trump's wish for Americans to get back to their workplaces. The Capitol physician says it could be years before Congress resumes full operations. American states are adopting a patchwork of plans to lift stay-at-home orders. This, as an Associated Press survey finds, that 41 of the 50 states fall short of COVID-19 testing levels that experts say are necessary to avoid another wave of infections. Many of those states, including Texas, are moving aggressively to get businesses ranging from beauty shops to shopping malls to reopen. President Trump's current public line on tests is that they may be overrated. The latest pandemic numbers here in the U.S., almost 1.5 million cases with well over 87,000 lives lost. Worldwide, COVID-19 has sickened more than 4.5 million people. The death toll tops 308,000. The figures are from Johns Hopkins University. President Trump has again blamed Barack Obama for any shortcomings in the response to the pandemic. Mr. Trump repeated a familiar refrain on Friday that he inherited a broken system. Spokesperson Kayleigh McEnany mocked an Obama administration pandemic plan and said the administration's response to the health emergency has been unprecedented. Former Obama aide Beth Cameron says the White House made a mistake not using Mr. Obama's pandemic playbook as a starting point. This is VOA News. The U.S. Food and Drug Administration is suggesting a rapid COVID-19 test might be inaccurate. The White House medical team has been giving the Abbott Labs test to President Trump and top staffers every day. The FDA says what others have said, that the 15-minute test is vulnerable to false negatives. Asked if he had concerns, President Trump said Friday it was a great test and that results could always be double-checked. In South Korea, the government says a new major outbreak of COVID-19 has apparently been avoided. They point to the 46,000 tests done after 162 infections were traced to nightclub goers in Seoul. Testing has been a key in South Korea's pandemic response. Its official death toll is only 262, despite a caseload of 11,000. India, this weekend, is set to announce if it plans to extend its two-month coronavirus shutdown. India suffered about 86,000 cases of COVID-19 as it surpasses China. India's death toll stands at 2,752. Mexico has become a new virus hotspot. The number of new confirmed cases once again on Friday topped 2,000, pushing the caseload above 45,000. As the death toll moves toward 4,800. Mexican President Andres Manuel López Obrador says Mexicans have to be more careful and that this is no time to relax discipline. In China, where the spread of COVID-19 has all but ended, the ceremonial legislature is scheduled to meet next week in Beijing, though the session will be shortened. China has reported 28 new pandemic cases over 9 days, the two latest yesterday, but there have been no new fatalities. Autopsy results released in California show that the helicopter pilot flying former basketball great Kobe Bryant and seven others had no alcohol or drugs in his system when the chopper crashed in January. All nine people aboard died. One of those passengers was Bryant's 13-year-old daughter. The iconic JCPenney department store chain has declared bankruptcy. While the 118-year-old business had long been in economic distress, the loss of revenue because of the pandemic proved to be too much for the debt-ridden company. Penney is the largest American retailer to go under during the pandemic, and joins Neiman Marcus, J. Crew, and Stage Stores in its surrender to fiscal reality. U.S. retail sales were down a record 16.4% from March to April. Even with states ending their stay-at-home orders, more bankruptcies are expected. Singapore Airlines says its passenger load is down more than 99% compared with a year ago. Its flights are running at about 9% capacity. And Air Canada says it will lay off at least 20,000 of its 38,000 employees effective June 7th. Canada's largest air carrier says it's reduced flights by 96%. More news online at voanews.com. There is also a convenient, easy-to-use mobile app. Via remote, I'm Gene Randall, and this is VOA News.
یہ وائس آف امریکہ ہے. کورونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن. پاکستان میں کورونا پر کنٹرول کی حکمت عملی کیا ہے؟ صوبائی اور وفاقی حکومتوں میں اتفاق کیوں نہیں ہے؟ کورونا کے مریضوں کے لیے واقعی کوئی ٹریکنگ سسٹم موجود ہے؟ اور پھر یہ کہ کورونا کے دنوں میں ملکوں کے آپس کے تعلقات میں تلخی کیوں ہے؟ بات کریں گے وزیراعظم پاکستان کے مشیر برائے قومی سلامتی اور کووڈ 19 کے خلاف ٹاسک فورس کے اہم رکن ڈاکٹر معید یوسف سے. کورونا اور کنفیوژن, کورونا سے متعلق روز بدلتے تصورات پر گفتگو ہوگی ڈاکٹر سہیل چیما اور مشتاق راجپر سے. کورونا اور سیاست, پاکستان اور امریکہ دونوں جگہ اپوزیشن اور حکومت کی کورونا سے متعلق ایک دوسرے پر تنقید, یہ خیالات میں مماثلت کیوں کر ہے؟ اور دونوں ملکوں میں کورونا پر سیاست کس طرح سے کی جا رہی ہے؟ یہ ہیں ہمارے آج کے سیگمنٹس. چلتے ہیں پروگرام کے پہلے حصے کی جانب اور بات کرتے ہیں ڈاکٹر معید یوسف سے.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
میں ہوں اسد حسن اور وائس آف امریکہ کے ہمارے اس سیگمنٹ میں ہمارے ساتھ موجود ہیں ڈاکٹر معید یوسف. اور ڈاکٹر معید یوسف اس وقت پاکستان کے اندر پرائم منسٹر آف پاکستان ان کے خصوصی معاون ہیں اسٹریٹجک نیشنل سیکیورٹی کے معاملات پہ, اور اس کے ساتھ ساتھ کووڈ 19 اس کے خلاف جو ٹاسک فورس ہے اور ریسپانس فورس ہے اس میں ایک لیڈنگ ممبر ہیں. سو دونوں حوالوں سے ان سے بات کرتے ہیں. ڈاکٹر معید بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا. سب سے پہلے اگر ہم کووڈ 19 کی بات کریں, دو حوالے ہیں یا دو گفتگویں پاکستان کے پس منظر میں ہو رہی ہیں. کچھ لوگ کہتے ہیں بڑا شاندار رسپانس, بڑی اچھی پلاننگ, اور آج بھی آپ نے پوزیشن سنا ہے, یا باقی لوگ سمجھتے ہیں کہ بالکل ہی کنفیوژن ہے, کچھ پتہ نہیں ہے, اور ٹیم یا پرائم منسٹر اور ان کی ٹیم لیڈ نہیں کر سکی ہیں. آپ کا فیئر انالیسس کیا ہے؟
جی دیکھیے اسد, پہلے تو یہ ایک ایسا معاملہ ہے جس نے پوری دنیا کو جکڑ لیا ہے. ایسی وبا ہے کسی سے بھی مکمل طور پر کنٹرول نہیں ہوئی. ساروں نے ایک کرائسس موڈ میں جا کے فیصلے کیے, کوشش کی, جو بہتری وہ لا سکتے تھے اپنی پالیسی میں لائے. لیکن یہ کہنا کہ پہلے سے کوئی تیاری تھی, سب کو معلوم تھا کیا کرنا ہے, یہ بالکل غلط ہوگا. اور آپ میرے سے بہتر سمجھ سکتے ہیں, امریکہ میں بدقسمتی سے ہلاکتیں بھی اور معاملات جس طرح چلے ہیں, تو جب دنیا کے سب سے مضبوط سب سے امیر ممالک میں یہ حال ہے تو ظاہری بات ہے کہ جو ڈیولپنگ کنٹریز ہیں ان میں تو اور بھی مسائل ہوں گے. اس سب کو دیکھتے ہوئے میں آپ کو یہ ضرور کہوں گا کہ ایک تو اللہ کا شکر ہے, اللہ کا بڑا کرم ہے کہ پاکستان میں اس طرح وبا کا پھیلاؤ نہیں ہوا, اس طرح اموات نہیں ہوئی. حالانکہ ہمارے آپ بھی نمبر لگ بھگ 700 کے قریب پہنچ گیا ہے جو کہ ایک بڑا نمبر ہے, لیکن اللہ کا شکر ہے کہ اس طرح معاملات نہیں ہوئے جیسے بہت سے وسطی ممالک میں ہوئے. جہاں تک لیڈرشپ کی بات ہے, اور ایک کیا دیکھیے اس پہ ہمیشہ مختلف ویو اور آراء رہیں گی, کیونکہ یہ ایسا معاملہ ہے جس میں کوئی صحیح غلط جواب نہیں ہے. آپ نے جو فیصلہ بھی کرنا ہے اس کی ایک ڈاؤن سائڈ بڑی واضح ہوگی اور کچھ فوائد ہوں گے, اور یہ وزیر اعظم صاحب پہلے دن سے جو بات کر رہے ہیں بیلنس کی, وہ یہی بیلنس ہے. لیکن اس بیلنس میں یہ نہیں ہو سکتا کہ آپ کمپیوٹر پہ کوئی میتھمیٹیکل ایکویشن لگائیں اور آپ کو پتا چل جائے کہ یہ بیلنس جو ہے 60% ادھر 40% ادھر. تو ہم نے ایک پورا نیشنل کمانڈ اسٹرکچر بنایا ہے کووڈ کے لیے. پاکستان میں کوآرڈینیشن جو ہے وہ اسٹرانگ پوائنٹ نہیں رہا حکومتوں کا ماضی میں, لیکن ایک کمانڈ اینڈ آپریشنل سینٹر ہے, اس کے اوپر نیشنل کوآرڈینیشن کمیٹی ہے. یہ سارے معاملات صوبوں کی مشاورت سے ایوری ڈے ہم بیٹھ کے, صوبوں کی مشاورت ہوتی ہے, وفاق ہوتا ہے, ویوز لیتے ہیں, ڈیٹا ہوتا ہے, ڈاکٹرز ہیں, بالکل ایک فرسٹ ورلڈ کی طرح آپریشن چل رہا ہے. بالکل
ڈائیورژنس کیوں نظر آتی ہیں, اتنے اختلاف کیوں نظر آتے ہیں, لگتا ہے وفاق اور صوبائی حکومتیں ایک پیج پہ نہیں ہیں اس کو ڈیل کرنے میں.
ٹھیک ہے, میں اس کی تین وجوہات ہیں اور میں آپ کو بتا دیتا ہوں. پہلی وجہ تو بنیادی یہ ہے کہ صوبے کے حالات, بلکہ صوبے کے نیچے ہر ڈسٹرکٹ کے حالات جو ہیں وہ فرق ہیں. کہیں پہ وبا کا پھیلاؤ پہلے شروع ہو گیا, ہمارا جو یہ پھیلاؤ شروع ہوا زائرین آئے تھے ایران سے, وہ سندھ بہت گئے, بلوچستان. جیسے جیسے چیزیں گراؤنڈ پہ چینج ہوتی ہیں تو اپنے اپنے فیصلے تبدیل ہوتے ہیں, اور یہ تو آپ امریکہ میں دیکھ رہے ہیں, ہر اسٹیٹ جو ہے وہ ایک اپنا فیصلہ لے رہی ہے, وہاں بھی یہی بات چل رہی ہے. ایک یہ, دوسری وجہ اس میں یہ ہے کہ جب آپ کوآرڈینیشن کی طرف جاتے ہیں تو آپ کو یہ ذہن میں رکھنا ہے کہ پاکستان میں 18th ترمیم نے صوبوں کو میکسیمم اختیارات دیے ہوئے ہیں. اٹس اے فیڈرل سسٹم ود فیڈریٹنگ یونٹس جو بہت پاور رکھتے ہیں, हेल्थ डिवॉल्व सब्जेक्ट है, सेफ्टी डिवॉल्व सब्जेक्ट है, बहुत सी चीजों में आपने जमीन पे क्या करना है, करंटीना कैसे कराना है, टेस्ट कैसे होना है, ये प्रोविंसेस मैनेज कर रहे हैं। तो इसमें उतार चढ़ाव, इसमें डिसएग्रीमेंट तो मैं नहीं कहूंगा, लेकिन डिफरेंस ऑफ ओपिनियन बिल्कुल आएगा और आता रहेगा। इस वक्त वफाकी हुकूमत का ये व्यू नहीं है कि जो हमारा दिल करे हम कह दें, मुशावरत का यही मतलब है, और कंसेंसस ऑफिसर कभी भी नहीं होगा, जाहिरी बात है। तीसरी बात बहरहाल ये है कि इसमें जाहिर बात है पॉलिटिक्स, यू नो मैं उस शोबे को बहुत अच्छी तरह नहीं समझता, लेकिन पॉलिटिक्स जो है वो एक पब्लिक फेस है, एक प्राइवेट फेस है, वो भी चलता है। बुनियादी मैं आपको बात बता सकता हूँ कि पाकिस्तान में जी मेरा ख्याल है कि इस वक्त जितनी कोऑर्डिनेशन हो रही है, शायद मैंने तो कम अज कम सिस्टम के बाहर रह के इतनी नहीं देखी उस तरह।
अब आते हैं, अब ऐसे वक्त में लॉकडाउन को खत्म किया जा रहा है या उसको खोला जा रहा है, इजी किया जा रहा है, जब अमवात जो हैं और केसेस पिछले एक हफ्ते में ऑलमोस्ट डबल हुए हैं, सो इज इट अ वाइज डिसीजन इस वक्त में?
देखिए असद, मैंने पहले वो आपको बात की, इसमें वाइज और नॉट वाइज, राइट और रॉन्ग वाला मामला नहीं है, इसमें बहुत मुश्किल बैलेंसिंग एक्ट है। देखिए डिसीजन मेकर के पॉइंट ऑफ व्यू से सोचिए, हम रोजमर्रा के तौर पर रोजमर्रा डेटा देख के और आवाम को रोज बताते हैं कि क्या सिचुएशन है। आज से मेरा ख्याल महीना पहले वजीर आजम साहब ने एक ब्रीफिंग जो हम करते हैं उसमें उन्होंने बताया कि जी मई की 15 और 20 तारीख के दरमियान हेल्थ सिस्टम जो है वो चौक होना शुरू हो सकता है, प्रेशर आएगा, अमवात बढ़ेंगी वगैरह। तो डेटा तो प्रोजेक्ट कर रहा है, तो क्या ये हमें मालूम नहीं था, या हमें क्या ये मालूम नहीं है कि केसेस बढ़ रहे हैं? हम टेस्टिंग बढ़ा रहे हैं तो केसेस भी बढ़ रहे हैं, और बदकिस्मती से अमवात का सिलसिला जारी है, हालांकि उस स्पीड या उस तरह नहीं जिस तरह बहुत से बाकी ममालिक में है। पाकिस्तान की शरह जो है अमवात की पर मिलियन पॉपुलेशन जो है वो 2 है, और अमेरिका की गालिबन 100 कुछ है, स्पेन की शायद को 200 कुछ, 400 कुछ इस तरह। सो देखिए वो तो है, लेकिन आपको एक और बात सोचनी है, पाकिस्तान का कर्व जो है वो बहुत आहिस्ता आहिस्ता ऊपर जा रहा है। तो अगर आपने ये बहस में इस बहस में जाना है और ये पॉइंट ऑफ व्यू लेना है, तो फिर आप ये कह रहे हैं कि अगले 3-4 माह अगर आपके केसेस बढ़ेंगे आहिस्ता आहिस्ता, या 2 माह बढ़ेंगे जितने भी, तो आप सारा कुछ बंद रखें। तो अब पाकिस्तान जैसा मुल्क जिसकी मईशत आप पॉवर्टी लाइन के नीचे कितने लोग, जो डर है हमें पॉवर्टी का, हंगर का, तो यार वो तो बड़ा सीरियस मामला थे। तो इसमें ये बात नहीं है कि हमें मालूम नहीं है, हमें बिल्कुल मालूम है कि ये कब ऊपर जा रहा है, लेकिन अगर आपने वो वस्ती माइंडसेट लेके पीक का इंतजार करना है, तो हमारी पीक तो अभी बहुत दूर है, और अगर पीक हमारी अभी 5 दिन 10 दिन में नहीं, महीने में आनी है, 2 में आनी है, तो उसके बाद जब हम डेटा देखते हैं कि मईशत को क्या होगा, इक्तिसादी तौर पर क्या मसाइल आएंगे, पुअर हाउस होल्ड को क्या होगा, उसके बाद आपको ये बैलेंस करना पड़ता है। तो हमारी इस वक्त स्ट्रेटजी क्या है ये समझ लीजिए, ये अगर आप इजाजत दें तो मैं आपको 2 मिनट में देखिए
जी
हमने शुरू किया बाहर से वबा रोकने की कोशिश से, ईरान से जायरीन आए, कुछ जहाजों से लोग आए, उसके बाद लोकल ट्रांसमिशन हुई जो कि होनी थी, उसको हमने काफी हद तक कंट्रोल किया, इसलिए अल्लाह का शुक्र है अमवात का मामला नहीं हुआ। फिर हमने ट्रांसमिशन को मैनेज करने के लिए गाइडलाइंस बनाई, पहले लॉकडाउन किया, फिर गाइडलाइंस बनाई, हिदायत बनाई, फिर आहिस्ता आहिस्ता बैलेंसिंग एक्ट में गए और आहिस्ता आहिस्ता चीजें खोली, लेकिन इन सारे इस चीज पे डाला कि लोग हिदायत फॉलो करें, इंडस्ट्री के मालिकान जो है एसओपी फॉलो करें, तो मईशत भी थोड़ी बहुत चलेगी, पूरी तरह तो अभी नहीं हम खोल सकते, और साथ वबा का फैलाव भी रुकेगा। और तीसरी चीज हमने अब क्या की है, अब हम उस फेज में चले गए हैं जहां हम बजाय पूरे मुल्क को बंद करो या पूरे मुल्क को खोलो की बहस से निकल के स्मार्ट लॉकडाउन क्या मतलब है और हम पहले क्यों नहीं कर सकते थे, वो इसलिए कि हमारे पास टेस्टिंग कैपेसिटी नहीं थी, हमारे पास तरीका नहीं था ट्रैक करने का और ट्रेस करने का। अब हमने ये टेक्नोलॉजी यूज कर रहे हैं जो बाकी दुनिया ने भी की है, कि जहां जहां क्लस्टर में वबा का फैलाव नजर आएगा वहां हम ज्यादा टेस्ट करके उतनी छोटी सी जगह, 4 गलियां, आधा मोहल्ला, 1 मोहल्ला बंद करके वहां भी क्वारंटीना पूरा इंतजाम करके हफ्ते, 2 हफ्ते, 3 हफ्ते में उसको 0 केसेस पे ले आएंगे, बाकी जो है मुल्क चलता रहेगा। ये पहले हो नहीं सकता था, हमारे पास कैपेसिटी नहीं थी टेस्टिंग की, ट्रैक और ट्रेस की, सूबों की वो कैपेसिटी नहीं थी, और सबसे अहम बात कि हमने अपनी हेल्थ केयर कैपेसिटी को बढ़ाया। हमारे मुल्क में 2 से 4 लैब्स ऑपरेट कर रही थी जब हमने ये मामला देखना शुरू किए, आज अल्लाह का शुक्र है तो 60 से ऊपर हो गई है। ठीक उसी तरह आईसीयू बेड, उसी तरह वेंटिलेटर। तो अभी तक हमारी जो वेंटिलेटर कैपेसिटी है अल्हम्दुलिल्लाह वो 10-15-20-25% से ऊपर नहीं इस्तेमाल हो रही, बेड्स भी उसी तरह है। और ये वो मुल्क है जहां आपको पता है कि हेल्थ केयर का निजाम जो है वो बहुत निगलेक्ट हुआ है पिछले कुछ सालों में। तो ये पूरी चीजें देख के फैसले हो रहे हैं, लेकिन ये आसान फैसले नहीं है। जाहिर बात है एक मौत भी आपको सारी रात जगा के रखती है, उसमें तो कोई शक नहीं है, लेकिन अनफॉर्चुनेटली ये अल्लाह ताला ने जो इम्तिहान लिया है सारी दुनिया का लिया है, जिस तरह बेहतरीन तरीके से कोप हो सकता है वो हो रहा है। और आप देख सकते हैं बाकी ममालिक और पाकिस्तान का मुआवजना कर लीजिए, तो अल्लाह का शुक्र है अभी हमारे हालात जो है बहुत बेहतर है बाकियों से।
सो डॉक्टर मोहित, जब मुल्क आप बता रहे हैं कि नेशनली उसको ओपन भी करना है और स्ट्रेटजी के लिए और स्मार्ट लॉकडाउनिंग की तरफ जा रहे हैं, सो जो इंटरनेशनल ट्रेवल है या इंटरनेशनल फ्लाइट्स है वो मुकम्मल ऑपरेशन या इवन उसका पार्शियल ऑपरेशन कब तक बहाल हो जाएगा जब इंटरनेशनल फ्लाइट्स पाकिस्तान लैंड कर सकेंगे?
इस मौजू ने तो मुझे मेरी रातों की नींद उड़ा दी मेरे भाई। देखिए मसला बड़ा सादा सा है, क्योंकि ये वबा पहले बाहर से आई थी तो हमारे तिब्बी एक्सपर्ट, हमारे प्रोविंशियल जितने भी अथॉरिटीज हैं उनका ये ख्याल है कि हम ये अफोर्ड नहीं कर सकते कि बगैर टेस्ट के जो पैसेंजर आए उनको पाकिस्तानियों को अपने घर जाने दें। अब ये भी सोच लें कि जो पाकिस्तानी वापस आ रहे हैं उसमें मेजॉरिटी तबका बल्कि तमाम ही तकरीबन उन ममालिक से आ रहे हैं जहां फैलाव बहुत हो चुका है, जहां ये इतना ज्यादा वबा फैली हुई है कि वहां पे ऑफकोर्स बचत जो है वो आप गारंटी नहीं कर सकते, तो वह इन्फेक्टेड हो सकते हैं। फिर हमारा कोई 80-90% जो हमारे पैसेंजर ने आना है वो खलीजी ममालिक से आना है, बहुत से उसमें से लेबर मजदूर तबका है वो लेबर कैंप्स में रहते हैं, आप जानते हैं वहां पे वो अगर जैसी इन्वायरमेंट में रहते हैं अगर खुदा ना खास्ता एक को हो जाए कमरे में 10-12-15 लोग उन सबको हो जाता है, तो हमें टेस्ट करना है। जब टेस्ट करना होता है तो जाहिर बात है आप उनको क्वारंटीन में ले जाते हैं, वहां टेस्ट करते हैं, टेस्ट का रिजल्ट आता है फिर फैसला करते हैं घर जाना है या उनको ट्रीट करना है। ये पहले हम 48 घंटे वेट करके टेस्ट कर रहे थे, वो इसलिए कि हमारे तिब्बी माहिरीन की राय ये थी कि अगर किसी ने जहाज में ये वबा का जो है वो उनको लगी है तो उनको आप जैसे ही उतरते टेस्ट करेंगे तो वो नजर नहीं आएगा टेस्ट में, तो उसका फायदा नहीं होगा। लेकिन हो ये रहा था कि जब हम 48 घंटे वेट कर रहे थे तो जाहिर बात है फिर करंटीना की कैपेसिटी उतनी कम हो जाती है क्योंकि वो इस्तेमाल हो रही थी, तो हम 7,000-7,500 से ज्यादा पैसेंजर हर हफ्ते नहीं ला पा रहे थे। वजीर आजम साहब की बहुत वाजे हिदायत थी कि हमें इसको एक्सेलरेट करना है लेकिन महफूज तरीके से, क्योंकि वो ओवरसीज पाकिस्तानी आप जानते हैं उनका एक फोकस है और वो बार हाँ वो बात करते हैं। तो आज हमने नई पॉलिसी का लागू किया है कि वो 48 घंटे की शर्त हमने खत्म कर दी है, जब लोग आएंगे तो हम टेस्ट करेंगे, उसमें भी एक आध दिन एक दो दिन लगते हैं, टेस्ट होता है रिजल्ट आता है, लेकिन अब हम इंशाल्लाह लगभग 11-12 हजार हर हफ्ते लोग ला सकेंगे। फिर भी ये तादाद को 1,10,000 है बढ़ती जा रही है, हमारा एक बड़ा ट्रांसपेरेंट क्राइटेरिया है, मैं आपके प्रोग्राम के तवस्सुस से आपके तवस्सुस से जो लोग अमेरिका में मौजूद हैं उनको ये बताना चाहता हूं अगर वहां पे कोई सुन रहे हैं कि आप covid.gov.pk पे जाके वहां पे तमाम मालूमात हासिल कर सकते हैं, गाइडलाइंस पॉलिसीज शेड्यूल वगैरह, ताकि आपको पता रहे। लेकिन एक बड़ी गैर यकीनी सी सूरत हाल है, जहाज आता है हम डेटा देखते हैं, खुदा ना खास्ता ज्यादा पॉजिटिव केस निकल आए फिर नजरसानी करनी पड़ती है, तो ये डे टू डे चेंजेस इसमें आती रहेंगी, लेकिन हमारी पूरी कोशिश है और आज जो हमने नई पॉलिसी अपनाई है उसमें को 11-12 हजार के करीब इंशाल्लाह पाकिस्तानी हर हफ्ते वतन वापस आ सकेंगे।
डॉक्टर मोहित यूसुफ, ये बताइएगा कि आपने सिर्फ रेफरेंस से बात कर ली स्मार्ट लॉकडाउनिंग की, एक स्मार्ट ट्रैकिंग सिस्टम भी है पेशेंट्स का। इनिशियली खबरें आई कि जो पाकिस्तान के स्ट्रेटेजिक या मिलिट्री इंस्टीट्यूशंस इस्तेमाल करते हैं इवन टेररिस्ट को ट्रैक करने के लिए वो इस्तेमाल हो रहा है, वो क्या चीज है और कैसे होता है उसकी ट्रैकिंग?
दुरुस्त नहीं है, आई थिंक कुछ रिपोर्टिंग ऐसी हुई थी खुदा ना खास्ता टेररिज्म किधर और ये किधर, ये तो वो लोग हैं जिनको सपोर्ट करना है क्योंकि उनको एक, मैं ये भी बात वाजे कर दूं, खुदा ना खास्ता कोई स्टिग्मा बनाने की जरूरत नहीं, कोई ऐसा नहीं है कि आप जो है वो कोई पूरे खानदान को ऑस्टरसाइज कर दें और उनको कहें, ये एक जुकाम है बीमारी है और 95% तो बिल्कुल खुद ही सेहतयाब हो जाते हैं, कभी अस्पताल जाना ही नहीं पड़ता, बल्कि शायद उससे भी ज्यादा शरा। तो इसमें हमने एक दूसरे को मिलकर काम करने को ऐसा खुदा ना खास्ता वो वाला मामला नहीं है। ये ट्रैकिंग और
लेकिन उससे पहले प्राइम मिनिस्टर साहब की जो अपील थी इवन ओवरसीज पाकिस्तानी से या मुल्क के अंदर से, तो उस पर कुछ अंदाजा है कि क्या रिस्पॉन्स मिला है, कितने कुछ फंड्स जनरेट हो सके हैं, कोविड 19 के पेशेंट्स को हेल्प करने के लिए, इन हालात में इस आज प्रोग्राम के बैनर के नीचे उनको हेल्प करने के लिए?
असद, मेरे पास नंबर्स नहीं टू बी ऑनेस्ट, मुझे अगर पता होता आपने पूछा तो मैं नंबर्स ले आता, लेकिन आपको पता है कि वजीर आजम साहब की अपील जो है ओवरसीज पाकिस्तानीज में इट इज़ यूनिवर्सल। ये बात ज़रूर है कि आजकल जो हालात हैं दुनिया के, जो गैर यकीनी सूरत है, ज़ाहिर ही बात है हर शख्स पहले अपने आप को सेफ गार्ड कर रहा है, देख रहा है, और वो हमें मालूम है, उसमें कोई इबाम ऐसा नहीं है किसी को, लेकिन मेरे पास नंबर्स नहीं है इसलिए मैं कोई गलत बात करना नहीं चाहता।
हमारे व्यूअर्स, हमारे लिसनर्स जानते हैं कि डॉक्टर मुहित यूसुफ, उनकी जो एक्सपर्टीज है वो स्ट्रेटेजिक अफेयर्स में है, पॉलिसी प्लानिंग्स में है और इंटरनेशनल अफेयर्स में है। डॉक्टर मुहित, अनफॉर्चुनेटली कोविड 19 जैसे पेंडेमिक जिसने पूरी दुनिया को हिला के रख दिया, उसके बावजूद जो मुल्कों के दरमियान मुखासमत है, जो खितों के दरमियान हत्या के टसल्स हैं, वो बदस्तूर जारी हैं। इंडिया पाकिस्तान वहां पे भी हमें टेंशन नजर आती हैं। चाइना और अमरीका लीडरशिप के लेवल के ऊपर, टॉप लीडरशिप के लेवल के ऊपर ब्लेम गेम का सिलसिला जारी है। सो ये कोरोना ताल्लुकात को कितना मुतासर कर रहा है, या कोरोना होने के बावजूद पिछले ताल्लुकात पे क्यों कर फर्क नहीं पड़ रहा, खराब ताल्लुकात पे, दोनों हवालों से बताइएगा।
असल देखिए, एक तो जो आपने बात की चीन अमेरिका वगैरह, अभी कहना कबलज वक्त है, लेकिन वन थिंग इज बिकमिंग क्लियर, ग्लोबल पॉलिटिक्स इज नॉट गोइंग टू बी द सेम अगेन। इसमें अब एलिमेंट्स ऑफ लाइफ चेंज हो जाएंगे। देखिए 9/11 जब हुआ था, सिर्फ लगभग 3,000 लोग, उस तरह अमवात की तादाद को ये नहीं थी कि करोड़ों लोग, लेकिन उसने दुनिया तब्दील कर दी, उसने सस्पिशंस बढ़ा दी, उसने ताल्लुकात तब्दील किए, एयर ट्रेवल तब्दील किया, जिंदगी तब्दील हो गई। ठीक, वही अब होगा, और वो नई शक्ल क्या निकलेगी, कौन जीतेगा कौन हारेगा, अभी कहना कबलज वक्त है। एक बात बिल्कुल वाजे है कि ग्रेट पावर कॉम्पिटिशन, जो कि शायद आइडियल सिचुएशन में आप ये कह सकते थे कोविड हुआ तो शायद ताल्लुकात में बेहतरी आए, ममालिक कॉपरेट करना चाहें क्योंकि सारी दुनिया को ये वबा जो है इससे खतरा है, लेकिन इंसान इंसान है, वो बिल्कुल वाजे हो गया कि ऐसा नहीं है, ग्रेट पावर कॉम्पिटिशन और डीपन होने जा रहा है। जो आपने हमारे खत्ते की बात की, आई एम एट ए कंप्लीट लॉस, मेरी समझ में नहीं आता कि हमारा हमसाया मुल्क मशरिक की जानेब कर क्या रहा है, सोच क्या रहा है। वहां भी कोविड उसी तरह है, वहां कोई निजात नहीं मिली हुई। ये मौका है कि अपने अंदर लोगों का, अपने खासतौर पर गरीब तबके का, जो हम करना चाह रहे हैं, हमने कोविड को नेशनल सिक्योरिटी थ्रेट डिक्लेयर किया है, नेशनल सिक्योरिटी कमेटी की मीटिंग हुई थी पहले जिसमें सारे फैसले हुए थे। क्यों, इससे बड़ा क्या रिस्क हो सकता है आपके मुल्क को, आपके लोगों को? देख हम क्या रहे हैं कि पहले आप कहते हैं जी कि एक मजहब के लोगों ने कोरोना फैला दिया, और मुझे तो ये याद आता है, अगर पता नहीं कितने लोग ये मुताला करते हैं, कर चुके हैं, हिटलर के जमाने में टाइफस एपिडेमिक हुआ था, जरा जाके पढ़िएगा, और जब वो हुआ और जो इधर बातें हुई, अगर कोई फर्क नजर आ जाए तो मुझे पकड़ ले। उसके बाद आप कोविड को इस्तेमाल करते हैं, और कश्मीर में जहां आपकी अपनी हुकूमत दिल्ली से कहती है कि 2 रेड जोन है, बहुत कम केसेस आप दिखाते हैं, कहते हैं हम बात पता नहीं 8-10 हुई हैं, और पूरी कश्मीर वैली को बंद कर देते। यानी पहले ही आपने अल्हम्दुलिल्लाह 10-5 से एक जेल बनाया हुआ है, उसमें एक वबाई और उसको इस्तेमाल करके जेल को और मजबूत कर दिया। फिर हम क्या देखते हैं कि आप गिलगित बल्तिस्तान के वेदर पैटर्न की बातें कर रहे हैं, आपका नेशनल सिक्योरिटी एडवाइजर, यानी मेरा जो हम मनसब उधर बैठा है, वो ये काम कर रहा है कि मौसम क्या होना चाहिए, या हम बताएं कि ना बताएं उधर। मेरी समझ से बाहर है कि इस वक्त ये मौका है या ये मौका है कि हम सोचें कि इंसानी जिंदगियों को बेहतर कैसे करना है, इंसानी जिंदगी को इस वबा से कैसे बचाना है। आप क्या कर रहे हैं कि LOC पे गोलाबारी बढ़ा रहे हैं, वहां पे लोग नहाते जो है हमारे खवातीन बच्चे शहीद कर रहे हैं, हमने तस्वीरें दिखाई हैं। अच्छा, फिर आप कहते हैं जी वहां पे हमला हो गया तो पाकिस्तान, तो मैं आपको एक बात सिर्फ कहना चाहता हूं, पहले तो मैं सिस्टम के बाहर था, मुझे तो इंफॉर्मेशन नहीं होती थी, मुझे नहीं पता था। अब मैं सिर्फ यही कह सकता हूं कि अगर इस गैर मंतकी सोच पे जाना है कि आप एक ओपन जेल बना के रखें महीनों, और फिर अगर कोई इंसान वहां पे उठ के आपका रिएक्ट करे तो आप कहेंगे चौथे मुल्क ने कुछ कर दिया, तो ठीक है, फिर दुनिया भी आप पे हंसेगी। अब तो अल्लाह का शुक्र है कि इतनी ये बात आगे निकल गई है कि मैं आप ही के उधर देखता हूं, अमेरिका के जो इशारे और वो सारे न्यूज़पेपर्स वगैरह, अब तो वो भी खुल के बात कर रहे हैं कि भाई ये क्या बात है। गल्फ में आप खुद देख लें कि वहां क्या, कि मुसलमान जो है वो सब ह्यूमन है, اب تو گلف نیوز جیسے اخبار نے اپنے اداریے کی ہیڈنگ یہ لگا دی کہ جی یہ جو ہے اسلاموفوبیا انڈیا سے ہم نہیں آنے دیں گے. تو ٹھیک ہے اگر آپ نے اپنا مذاق بنانا ہے, لیکن میں ایک بات صرف کہہ دوں کہ ایل او سی پہ جانے ضائع ہو رہی ہیں. پاکستان نے کھلی آفر دی ہے, جس نے آنا ہے آئے آزاد کشمیر, آ کے دیکھ لے کیا ہو رہا ہے کیا نہیں ہو رہا. یہی کر سکتے ہیں ہم, وہ بھی کہہ دیا
جی.
یہ بھی کہہ دیا کہ سیز فائر کو امپلیمنٹ کریں, آ کے دیکھ لیں. اس سے آگے ہم کچھ کہہ نہیں سکتے. اگر ڈیفینڈ ہمیں کرنا ہے تو ہم نے کرنا ہے اور ہمیں آتا ہے. لیکن اگر تھوڑی سی بھی سینسیبلٹی ہو اس چیز میں, سینس پریویل کرے, تو دنیا کہاں جا رہی ہے اور یہ کیا ہو رہا ہے. کرونا کی آڑ میں کشمیر کا ڈسپیوٹ نہ کہیں غائب ہوگا نہ ختم ہوگا, یہ واضح ہونا چاہیے ہر ایک.
آخری اس جملے کے ساتھ اس کو وارڈ اپ کروں گا کہ ڈاکٹر محید یوسف کا پاکستان کا ورژن آپ نے سنا, بھارت سے ہم ورژن لینے کی کوشش کریں گے. لیکن جنرلی اس طرح جب پاکستان سے یہ کہا گیا ہے تو لیڈرشپ نے اس بات کی تردید کی ہے کہ ایسی کوئی ڈسکریمنیشن نہیں ہے. ڈاکٹر محید یوسف بہت شکریہ آپ کا, آپ نے وائس آف امریکہ سے بات کی ہمارے لیے آپ نے.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور کرونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام. سامعین, ہم اکثر اپنے پروگرامز میں بات کرتے آ رہے ہیں, اور بات یہ ہے کہ کرونا سے متعلق ہر نئے دن نئی چیز سامنے آتی ہے اور اکثر اوقات وہ پچھلی چیز سے متضاد ہوتی ہے. ڈاکٹر سہیل چیمہ صاحب, ان کو اکثر ہم زحمت دیتے ہیں, ہمارے ساتھ ہیں, اور نہ صرف آف کورس میڈیکل براہ راست طب کے شعبے سے ان کا تعلق, بلکہ وہ ریسرچز فالو بھی کرتے ہیں, بلاگ بھی لکھتے ہیں, لوگوں کو ایجوکیٹ بھی کرتے ہیں. مشتاق راجپر صاحب نے ہمیں جوائن کر رکھا ہے, سینئر صحافی ہیں اور ڈیلی نیوز کو پاکستان میں ان کو کنٹریبیوٹ کرتے ہیں, ان کے آرٹیکل, بلاگز, اور آف کورس ہماری ذرا جو بھی کہا جا رہا ہے, سنا جا رہا ہے, بھلے وہ انتظامیہ سے ہو, بھلے وہ سائنٹسٹ کہہ رہے ہوں, سو کوشش کی جاتی ہے کہ میکسیمم چیزوں کا پتہ ہو. سو کرونا کے بارے میں ابھی جو تازہ ترین ریسرچز سامنے آ رہی ہیں, ان میں جو حوالے دیے جا رہے ہیں اس سے اگر کوئی چیز یقینی طور پہ سامنے آتی ہے تو وہ یہ ہے کہ غیر یقینی صورتحال ہے. کچھ اگر سرٹن ہے تو وہ انسرٹنٹی ہے, اس کے علاوہ کچھ نہیں ہے. ڈاکٹر سہیل چیمہ صاحب سے بات کرتے ہیں. ڈاکٹر صاحب بہت شکریہ آپ کا. پہلے کہا گیا کہ لنگز متاثر ہوتے ہیں, پھر پتہ چلا کہ نہیں, دل اور دماغ بھی متاثر ہو سکتا ہے. اب تو یہاں تک کہا جا رہا ہے کہ ایون کسی کے ہاتھ اور پاؤں, وہ بھی ڈائریکٹلی اس کے انڈر اٹیک ہو سکتے ہیں کرونا کے. یہ کیا چیز ہے, اس سے کوئی فیمیلیئر اگر نہیں ہو پا رہے سائنٹسٹ ڈاکٹرز, سو سوال پھر یہ پیدا ہوتا ہے کہ علاج کیسے دریافت ہوگا. سو یہ کنفیوژنز, کرونا اینڈ کنفیوژنز کیوں ہیں؟
جی اسد, بہت شکریہ. لیکن بہت اچھا سوال کیا آپ نے. جیسا کہ ہمیں پتہ ہے کہ اس کرونا وائرس کا اصل نام ہے نوول کرونا وائرس یا COVID-19, کیونکہ یہ نیا وائرس ہے. یہ سائنسدانوں کو اس کے بارے میں کچھ زیادہ نہیں پتا. جیسے کہ اس کو کہہ رہے ہیں کہ سپٹمبر 2019 سے یہ وائرس جو ہے اس کی جو ہے وجود سامنے آیا ہے. اور حالانکہ کرونا وائرس کے جو پرانے فیملی کے وائرس جیسے سارس, مرس, وہ 1960 سے موجود ہے, لیکن یہ جو COVID-19 ہے یہ ایک نیا وائرس ہے. جب نیا وائرس یا کوئی بھی نیا پیتھوجن آتا ہے تو اٹ ٹیکس ٹائم فار دا سائنٹسٹ ٹو فگر اٹ آؤٹ. دوسری بات یہ کہ سائنس کی جو سب سے خوبصورتی ہے, جو سب سے اچھی بات ہے, سائنس جو ہے نا اپنے ہی کہیں بھی باتوں کو اگر اس کو نظر آتا ہے کہ غلط ہے تو اس کو کہہ دیتی ہے. اس میں کبھی بھی وہ یہ نہیں کہتی کہ اپنی بات پہ مسلسل قائم نہیں رہتی, اپنی چیزوں کو کنٹرڈکٹ,
ہٹ درمی نہیں ہے. یعنی اگر اس کے اگینسٹ آئے ہیں شواہد تو وہ نئے فلسفے اور اس کو قبول کرے گی.
ایگزیکٹلی. دیکھیں کل جو انہوں نے بات کی ہے اگر آج ان کو لگا کہ کل والی جو مفروضہ تھا وہ غلط ثابت ہو گیا, فوراً اس کو ایکسیپٹ کریں گے اور اس کے لوگوں کو ایجوکیٹ کریں گے. سائنس فیکٹس پہ چلتی ہے, مفروضوں پہ چل ہی نہیں سکتی. اگر مفروضوں پہ سائنس چلنے لگے تو سائنس کا وجود ختم ہو جائے گا. اور یہی سب سے بڑی خوبی اور خوبصورتی ہے سائنسدانوں کی بھی کہ وہ اپنی ہی کہی ہوئی باتوں کو جب غلط ثابت ہوتا ہے تو اس کو ایکسیپٹ کر لیتے ہیں. اور لوگوں کا ان کا مقصد کیا ہے؟ مقصد یہ ہے کہ لوگوں کی بھلائی اور لوگوں کو فائدہ پہنچے. اور یہی جو ایک سائنس کا جو بنیادی اصول ہے کہ اس کو اپنے آنے والے وقت کے ساتھ, اپنے آنے والی نئی ریسرچ کے ساتھ پرانوں کو ریجیکٹ یا رد کر کے نئی چیز سامنے لے کے آئی گئی. اب جیسے آپ نے بولا کہ سب سے پہلے کیا ہوا کہ یہ لگا کہ جی یہ جو ہے ایک ریسپیریٹری النس ہے, لیکن بعد میں لگا پتہ لگا جی یہ دل اور دوسرے جسم کے جو آرگنس ہیں جیسے بلڈ کے اندر بھی اس کا افیکٹ ہوتا ہے, اسٹروک بھی ہو رہا ہے. ابھی ریسنٹلی بچوں کے اندر بھی ان کو پتا لگا کہ جی ایک کاواساکی ڈیزیز ہے کچھ بچوں کے اندر, وہ یہ اس کرونا وائرس اس کے بھی سمٹم دے رہا ہے. تو ہر آنے والے دن ہمیں ایک نئی چیز پتہ چلتی جا رہی ہے. اور دیکھیں اچھی بات کیا ہے کہ اس ٹائم پہ پوری دنیا کے جو اسمارٹ سائنٹسٹ ہیں ان کا صرف اور صرف ایک ہی مشن ہے کہ اس وائرس سے کس طرح ہم جلد سے جلد نجات حاصل کریں. پرابلم کیا ہے کہ کیونکہ یہ وائرس وائڈ اسپریڈ ہو چکا ہے, یعنی کہ یہ پینڈیمک ہے, یہ ایسا نہیں ہے کہ جی چائنا کے ایک کونے میں یا مڈل ایسٹ کے ایک کونے میں جیسے مرس آیا تھا تو لوکلائز تھا, یہ ابیولا جو تھا افریقہ کے کچھ کنٹری میں تھا. لیکن کیونکہ یہ پوری دنیا میں پھیل چکا ہے, پوری دنیا کو اس نے جو ہے افیکٹ کیا ہے, تو ساری دنیا کے سائنٹسٹ جو ہے 24/7 اس کے اوپر ریسرچ کر رہے ہیں, اس کے بارے میں نئی نئی معلومات حاصل کی جا رہی ہیں. اس لیے ہمیں جو ہے اتنی ساری جو فلڈ آف انفارمیشن آ رہی ہے وہ میرے نزدیک وہ کنفیوژن بالکل نہیں ہے بلکہ وہ انفارمیشن ہے.
صحیح. اس میں میں آگے چل کے آپ سے پوچھتا ہوں کہ اس ساری انفارمیشن کے بعد جب ہم یہ سنتے ہیں کہ ابھی سے ویکسینیشن پہ کام ہو رہا ہے, میڈیسن پہ کام ہو رہا ہے, تو جب پرابلم ہی ڈائگنوز نہیں تو پھر وہ کام کیسے؟ لیکن یہ اگلا کوسچن ہوگا. مشتاق راجبر صاحب بہت شکریہ آپ کا, آپ نے بھی ہمیں جوائن کیا. ابھی تک کرونا کے بارے میں کیا بحیثیت صحافی آپ سمجھ پائے ہیں, کیونکہ آپ نے رپورٹ کرنا ہے, بہت سارے لوگ آپ سے پرسنلی بھی پوچھتے ہیں, آپ سے ایکسپیکٹ بھی کرتے ہیں کہ آپ امریکہ میں بیٹھے ہیں ہمیں چیزیں بتائیں سمجھائیں.
جی بالکل, آئی تھنک آپ کی طرح اور جتنے بھی ہمارے صحافی دوست ہیں ہم چیزوں کو فالو کرتے ہیں, اور میرا تو اسپیشلی انٹرسٹ ہے کہ جو سائنٹیفک ڈیولپمنٹس ہیں ان پہ نظر رکھی جائے, کیونکہ باقی ڈیٹا اور جو سوشل اور اکنامک کیوس ہے آئی تھنک اس پہ تو ہمارے پاس بہت سارے لوگوں کا یو نو کافی لوگ ہیں جو کام کرتے ہیں. تو جس طرح ڈاکٹر صاحب نے کہا کہ اچھی بات, گڈ نیوز یہ ہے, اول تو پہلی اچھی بات تو امریکہ کی آج کی ہے کہ امریکہ کے اندر جو ڈیتھ ٹول ہے اس میں 50% جو ہے وہ ریڈکشن آیا ہے آج کئی دنوں کے بعد, آئی تھنک جب سے یہ ہم نے اپریل کے فرسٹ ویک ایگزیکٹلی پیک کے بعد, پھر بھی ہم 1500 سے نیچے نہیں آ رہے تھے, 1700-1600 کے تھا, لیکن آج پہلی بات ہے کہ آج جو ہے وہ 800 سے بھی کم اموات رپورٹ ہوئی ہے امریکہ کے اندر, وچ از ریلی ویری گڈ نیوز. 50% ریڈکشن از ہیوج تھنگ. اور صرف 3 ہفتے پہلے تک جو سائنٹیفک کمیونٹی تھی ان کی رپورٹ تھی کہ کوئی 70 ادارے دنیا کے جو ہیں وہ ویکسین ڈیولپمنٹ پہ کام کر رہے ہیں, لیکن 3 ہفتوں کے بعد ان کی تعداد 101 ہو گئی. تو 101 ادارے جو ہیں, ریسرچ انسٹیٹیوٹس ہیں, یونیورسٹیز ہیں, اور جو فارماسیوٹیکل انڈسٹریز کے جو R&D ہوتے ہیں وہ اس پہ کام کر رہے ہیں. 7 سے 11 کے قریب ایسے ادارے ہیں جنہوں نے ویکسین بنا لی ہے اور وہ ٹرائل فیز میں, بلکہ سیکنڈ ٹرائل فیز جو ہیومن پہ ہوتا ہے اس پہ چل رہی ہے. تو جو جرمن اور فائزر کا جو جوائنٹلی جو چل رہا ہے, اور جو آکسفورڈ یونیورسٹی کے لوگ جو کام کر رہے ہیں ان کی جو, اور ایون فیڈرل گورنمنٹ جو US کی ہے ان کے بھی ٹرائلز چل رہے ہیں. تو پہلی تو امید یہ ہے کہ بٹوین سپٹمبر اینڈ دسمبر اور میبی جنوری جو ہے ویکسین اویلیبل ہوگی ٹو دی فرنٹ لائن ورکرز.
صحیح.
اب پرابلم یہ ہے کہ ویکسین تو اس لیے آ جائے گی بیکاز جو ڈیزیز کا جو جینیٹیکل سیکوینس ہے وہ ان کے پاس موجود ہے, مل گیا تھا فرام ریسرچ انسٹیٹیوٹس کو, دیٹس وائی دے آر ایبل ٹو یو نو کم اپ وتھ ویکسین. لیکن ماضی میں جتنے ویکسین کے ایکسپیرینسز ہوئے ہیں تو ویکسین سکسیسفلی تبھی ڈیولپ ہوتی ہے جب کیور بھی موجود ہو. क्योंकि ट्रायल आप जब करते हैं तो आप ये जहन में रखते हैं कि अगर कुछ गड़बड़ हो गई, कुछ काम खराब हो गया, तो आपके पास ट्रीटमेंट है, यू नो.
बिल्कुल.
इस बार जो कॉम्प्लिकेशन है, जो यू नो, वो यही है. एक तो टाइम थोड़ा मिला, यू नो, क्योंकि पेंडेमिक तेजी से फैला पूरी दुनिया में, तो और तो बड़ी बात यह है कि अभी इतना वक्त है भी नहीं कि हाउ मच टाइम, यू नो.
एग्जैक्टली. सो इसलिए हेटन वो भी डॉक्टर सुहेल जी, मैं मैंने इस पर तफसीली वैक्सीन और इस सारे प्रोसेस पर बात की कि कई कई सालों से भी लोग मुख्तलिफ अमराज के लिए कोशिशें करें. डॉक्टर सुहेल जी, मैं सब ये बताइएगा कि आपने खुद भी जिक्र किया कि कोरोना की फैमिली वो पहले से मुतारिफ है साइंटिस्ट कम्युनिटी के ऊपर. अभी मुश्ताक ने भी जैसे हवाला दिया है कि उसके जो डीएनए है या उसकी सैम्पलिंग उस वो भी लोगों के सामने मौजूद है. सो अगर वो मौजूद है तो फिर उसके स्प्रेड को और उसके तरीक़ा वारदात को समझना क्यों कर मुश्किल हो रहा है. और ये कि फिर किस वसूख से कहा जा सकता है कि जो अद्वियात बनेंगी वो कारगर होंगी, ख़ासतौर पे जब हम उसके ऑपरेशंस को ही नहीं समझ रहे कि ये वायरस अटैक कैसे कैसे कर रहा है और इसकी रेजिस्टेंस कितनी है, कहाँ पे है और इसकी प्रेजेंस कितनी कहाँ पे मौजूद है.
देखिए, सबसे पहले तो जैसे मुश्ताक साहब ने बड़ा अच्छे एक पॉइंट हमें यूजर्स को बताया कि आज अमेरिका में डेथ टोल ऑलमोस्ट 50% रिडक्शन हुआ है कंपेयर टू पिछले दिनों के मुकाबले में. व्हाट डज इट मीन? इट मींस अ लॉट. उसकी वजह यह कि एक तो लोग शुरू में जब ये वायरस स्प्रेड हुआ था तो लोग सोशल डिस्टेंसिंग के रूल्स को नहीं फॉलो कर रहे थे. हमें पता ही नहीं था. जैसे शुरू में सीडीसी ने बोला कि जी मास्क पहनने की जरूरत नहीं है, बाद में सीडीसी को जब अंदाजा हुआ कि मास्क से स्प्रेड रुक रहा है तो एवरीबॉडी स्टार्टेड वेयरिंग द मास्क राइट नाउ. अब आप देखेंगे कि दुनिया के आप किसी भी कोने में चले जाए, इंक्लूडिंग के जो पाकिस्तान के मजाफाती इलाके, वहां पे भी लोगों को अवेयरनेस है कि जी हमने मास्क पहनना है. अब ये अलग बात है, बहुत सारे लोग कुछ लोग नहीं पहनते हैं, या कुछ लोग पहनते हैं, बहुत सारे लोग नहीं पहनते, लेकिन एटलीस्ट पीपल हैव द अवेयरनेस. शुरू में ये अवेयरनेस बिल्कुल नहीं थी. दूसरी बात ये कि अब हमारे जब आज से 2 महीने पहले मार्च 1 को हमें पता ही नहीं था कि कौन कौन से थेरेप्यूटिक्स यानी कि कौन कौन सी मेडिकेशन जो है इस कोरोना वायरस या कोविड 19 के लिए हमें इस्तेमाल करनी है. फिर रिसर्च आई कि जी हाइड्रोक्सी क्लोरोक्विन भी इफेक्टिव है इतना, हालांकि इतनी ज्यादा इफेक्टिव नहीं है, लेकिन हॉस्पिटल्स के अंदर, अमेरिका के अंदर हर हॉस्पिटल के इन पेशेंट जो कोविड 19 का पेशेंट होता है उसको प्रोटोकॉल बन गया है कि उसको आप हाइड्रोक्सी क्लोरोक्विन, विटामिन सी और जिंक और जी पैक की दवाइयां देते हैं. फिर थोड़े मैं पिछले 2 वीक पहले रेमडेसिविर एक और एंटीवायरल ड्रग की एफडीए ने फास्ट ट्रैक पे डाल के उसको अप्रूवल दी. तो क्या हुआ कि हमारे पास जो ना अब एक कुछ टूल्स आ गए हैं. उससे क्या हो रहा है कि अगर शुरू में जब ये कोविड 19 अमेरिका में जब उसका स्प्रेड हुआ था तो आपने सुना होगा धड़ाधड़ लोग अनफॉर्चुनेटली स्टार्टेड डाइंग. क्यों? उस टाइम पे किसी के पास कोई वेपन्स नहीं थे. अब हमारे पास वेपन्स, हमारे आर्सेनल में वेपन्स आने शुरू हो गए हैं. और आने वाले देखें ये 2 महीने में हमारे पास 3-4 ड्रग्स आई हैं. अब आने वाले 2-3 महीने में हमारे पास मजीद वेपन्स आएंगे जो कि हो सकता है इससे भी ज्यादा इफेक्टिव हो. और जब सारी चीजों के बाद ये इफेक्टिवनेस, ये थेरेप्यूटिक्स ये सामने नजर आनी शुरू हो जाएगी तो इसका स्केयर, इसका जो फियर है वो भी कम होना शुरू हो जाएगा. फिर अगला स्टेप होगा वैक्सीन का. जैसे कि अब बहुत सारे जैसे ऑक्सफोर्ड वाले उन्होंने क्लेम कर रहे हैं कि हम सितंबर में वैक्सीन लेके आ जाएंगे. अमेरिका के अंदर भी फाइजर हो गई, जॉनसन एंड जॉनसन हो गई, मॉडर्ना हो गई, ये सारी कंपनीज दे आर वर्किंग वेरी फास्ट. और जैसे शाह साहब ने बोला कि डायरेक्ट फेज 1 के बाद फेज 2 ट्रायल के अंदर वो चली गई है. बल्कि ये भी बोला जा रहा है कि हो सकता है कि वो फेज 2 को भी शॉर्ट करके डायरेक्ट फेज 3 में फॉरन लेके जाए, क्योंकि जो इनिशियल रिजल्ट है वो बहुत अच्छे नजर आ रहे हैं इनको. तो मेरा ख्याल से आई एम वेरी मच ऑन द ऑप्टिमिस्टिक साइड कि we would be able to handle this pathogen.
मैं इससे पहले कि
जी, a lot of people are expecting.
मुश्ताक साहब के पास जाऊँ. मुश्ताक साहब ने जो बात की कि आज नंबर्स ड्रामेटिकली नीचे आए हैं, आप भी कॉन्फिडेंट हैं, सो क्या ये पेशगोई भी गलत साबित हो सकती है कि ये कोरोना वायरस वापस ज़्यादा शिद्दत और ज़्यादा ताकत से हमलावर नहीं होगा, या अभी ये एक्सपेक्ट किया जाए कि जब ये नंबर कम हो रहे हैं तो ये दोबारा नंबर ऊपर नहीं जाएंगे? डॉक्टर चिंग जी, मैं सब आपसे
जी मेरे सवाल पूछा
जी जी आपसे आप.
अच्छा देखिए, हमें जो है ना किसी किस्म की, मैं जो है ना एक चीज पे बिलीव करता हूँ कि खुशफहमी इंसान को नहीं रहना चाहिए. हमें खास तौर पे एक ऐसी इलनेस जो कि लाइफ थ्रेटनिंग
اپن کے سامنے آئی ہے اس کو بہت زیادہ کوشس اور اس کو بہت زیادہ احتیاط سے ڈیل کرنا چاہیے, بجائے اس کے کہ ہم بلائنڈ کھیلیں کہ نہیں نہیں یہ تو خطرناک نہیں ہے, لیٹس گو آؤٹ, لیٹس سٹارٹ ڈوئنگ واٹ وی ور ڈوئنگ. نو, وی شوڈ ناٹ بی ڈوئنگ دی سیم تھنگ. وی شوڈ ڈیفینیٹلی گو آؤٹ اینڈ ڈو آور امپورٹنٹ ورکس, لیکن اس کو ہمیں بالکل بلائنڈلی نہیں لینا چاہیے, نہ ہی اس کو ہمیں کسی خوش فہمی میں رہ کے ہینڈل کرنا چاہیے. جب تک ہمارے پاس اس کا کمپلیٹ ڈیٹا, جب تک کمپلیٹ انفارمیشن نہیں آ جاتی, وی اسٹل نیڈ ٹو پلے ویری ڈیفینسو اینڈ پلے ویری سیف.
مشتاق صاحب, یہ بتائیے گا کہ یہ اس کو اینٹیسپیٹ کرنا, اس کو سمجھنا, اس میں ظاہر ہے جن کا یہ شعبہ ہے وہیں پہ ابھی ایکوریسی 100% نہیں آ سکی ہے, بلکہ جو آپ کا شعبہ ہے, شعبہ صحافت ہے, اس کے اندر ایک ڈیٹا انالیسز, وہ بھی پوری ایک ونگ ہے, وہاں پہ بھی بڑے مسائل آ رہے ہیں. آپ نے دیکھا کہ انہیں انفارمیشنز کو پروسیس کر کے جب پروجیکشنز کی جاتی ہیں کہ کس مہینے تک کتنی اموات ہو سکتی ہیں, سو وہ یکسر بدل رہی ہیں. ایون پولیٹیکل لیڈرشپ جو ہے ایک طرح سے میں کہوں گا کہ وہ انہیں انفارمیشن کی بنیاد کے اوپر جو دعوے کرتی ہے وہ غلط ثابت ہو رہے ہیں, پھر ان کے لیے تو پولیٹیکل پرائس یا کاسٹ بھی ہے. سو یہ پروجیکشنز کو بہت ہرٹ کر رہی ہے.
I think projection تو آپ نے دیکھا ہوگا کہ وائٹ ہاؤس سے لے کر تقریباً تمام جو امریکہ کے جو میڈیا کے ادارے ہیں وہ جو فالو کر رہے ہیں, وہی جو واشنگٹن اسٹیٹ کی جو یونیورسٹی ہے پبلک ہیلتھ پہ جو کام کرتے ہیں انہیں کے پروجیکشنز ہیں جو وائٹ ہاؤس بھی یو نو ریفرنس دے رہے تھے, اور وہ ابھی ظاہر ریوائز ہوئے ہیں. آپ نے حال ہی میں دیکھا ہوگا جو پہلے ان کا تھا 65,000 134 something. اچھا ایک بات, پہلے جو بات ہو رہی تھی نا جب یہ وائرس شروع ہوا تو یقیناً سب کا یہی تھا, زیادہ پیشنٹس کی کمپلین جو تھی وہ ٹیکے باڈی جو مین آرگن ہے آپ کے باڈی کے ان کو بیڈلی وہ ڈیمیج کرتا ہے, لیکن آئی تھنک نیو یارک اور جب چائنا کا مزید ڈیٹا آیا تو جو کڈنیز کا جو اسپیکٹ ہے وہ شروع میں بالکل نہیں تھا. نوبڈی ریلی ٹاکڈ اباؤٹ کہ پیشنٹ جو ہیں وہ کڈنی فیلئر میں چلے جاتے ہیں. اینڈ اور آپ نے دیکھا ہوگا امریکہ میں سارا زور تھا کہ جی وینٹیلیٹرز ہونے چاہیے. نن, آئی ڈونٹ ریکال اینی ون ٹاکنگ اباؤٹ ڈائلسس مشینز. اور ابھی حال ہی میں نیو یارک میں ایسے کیسز ہوئے ہیں, پیپل ہیو ڈائڈ بیکاز آف not having you know dialysis machine. اور ایون جو کراچی میں ہمارے جو ڈاکٹر تھے جن کا انتقال ہوا وہ بھی آپ نے پڑھا ہوگا بیکاز آف ڈائلسس مشین نہیں تھی. اور آئی مین کچھ لوگ جو ریکور ہو رہے ہیں اس کے باوجود بھی دے آر اسٹل سفرنگ پرابلمز دی کڈنیز ایشوز, یو نو ہارٹ کا ایشو جو ہے, جو کڈنی کا ایشو ہے وہ تو کچھ پرماننٹ ڈیمیج بھی لوگوں کو ہو رہے ہیں. تو بیماری تو کمپلیکیٹڈ ہے, اس میں کوئی شک نہیں ہے, یو نو. اور جس طرح زیادہ ڈیٹا آ رہا ہے اس طرح زیادہ آپ کو پتہ چل رہا ہے کہ اس کے کیا کیا جو ہیں وہ امپیکٹس.
سو اگین جس جو ہمارا ٹاپک تھا مشتاق کہ کرونا اینڈ کنفیوژنز, سو آپ کلیئرٹی ہے یا ایکسیپٹ کر رہے ہیں کہ چونکہ انفولڈ ہو رہی ہیں چیزیں تو جیسے جیسے سامنے آئیں گی آپ اسی تھیوری کے ساتھ جائیں گے؟
آئی تھنک یس, آئی تھنک میں نے آپ کو ایک مثال دی نا کہ ڈیڑھ مہینے تک امریکہ سے لے کر پاکستان میں ہر کوئی بندہ بات کر رہا تھا کہ جی آپ کو صرف وینٹیلیٹر چاہیے, ٹھیک ہے, کوئی ڈائلسس مشین کی بات تو نہیں کر رہا تھا نا. بٹ ناؤ اٹس پروون, ڈیتھس ہوئی ہیں, یو نو, ناؤ ڈیڑھ مہینے کے بعد جو ریسرچ سامنے آئی اسپیشلی آئی تھنک, اور بلکہ چائنا میں تو جو کیسز ہوئے اس میں تو تقریباً 30-50% کیسز ایسے تھے where people had problems, complaints with the, you know, kidneys. تو یہ ہے. اچھا ایک اور بات, یعنی یو ایس کے حوالے سے جو پاکستان کے کافی دوست کہتے ہیں کہ جی یہ ضرور ہے کہ جو نمبر ہے یو ایس کا ڈیتھ کا وہ is very high, you know. لیکن اگر آپ کمپیئر کریں امریکہ کے ڈیتھ ریٹ کو ود یورپین ڈیتھ ریٹ, وہ اس کے بنسبت کم ہے, یو نو. اتنی صورتحال نہیں ہے. اور اچھا ایک اور میں بات کہوں, کچھ لوگ سمجھتے ہیں کہ اتنی جو اموات ہوئی ہیں یہاں پہ وہ بلیم کرتے ہیں کہ یو ایس کا جو ہیلتھ کیئر سسٹم ہے شاید وہ فیل ہو گیا ہے, which I don't agree, you know, evidence کوئی نہیں ہے. کوئی بندہ اس لیے نہیں مر گیا اس وائرس سے because وہ hospitalized نہیں ہو سکا. ابھی بھی دیکھیں نیو یارک سے لے کر یو نو ہر اسٹیٹ پہ جو کیپیسٹی ہے ابھی بھی ہے, یو نو, ہاسپٹل جو ہے ابھی بھی لوگوں کو ایڈمٹ کر سکتے ہیں, they have their space. تو یہ کہنا کہ جی جو ہیلتھ سسٹم ہے اس نے فیل کیا ہے لوگوں کو, اب آئی تھنک دیٹس ناٹ کریکٹ, یو نو.
تھوڑا سا میں یہاں پہ لوگوں کو نا خاص طور پہ اگر ہمارے پاکستان کے جو ویورس ہیں یا ان کو یہ سمجھنا میں ذرا مشکل ہو رہی ہے کہ وہ ان کو نہیں پتا کہ جیسے یورپ ہو گیا, پاکستان ہو گیا, یہاں پہ ڈیتھ ریٹ کیوں زیادہ ہے, اس کی وجہ یہ ہے کہ یہاں پہ ایلڈر پاپولیشن بہت زیادہ ہے. پاکستان, یورپ, جیسے اٹلی ہو گیا, آپ یورپ کے ہر اس کنٹری کو دیکھیں جن کے اندر ڈیتھ ریٹ بہت ہوا ہے, وہ سارے ایلڈرلی پاپولیشن اس کنٹریز کی بہت زیادہ ہائی ہے. اب جیسے 85-95 اگر آپ اس کا گراف دیکھیں تو جو کووڈ 19 ہے وہ ایلڈرلی پاپولیشن کے لیے ایک بہت سیویئر قسم کی ڈیزیز ہے. یہ ایلڈرلی پاپولیشن جو ہے بےچاری, یہ تو فلو کا ہر سال امریکہ کے اندر 50-55,000 آدمی فلو میں مر جاتے ہیں. وہ کون لوگ ہوتے ہیں؟ وہ زیادہ ایلڈرلی پاپولیشن ہوتی ہے. تو دا ریزن وی آر سینگ لاٹ آف casualties, a lot of death in Western countries is because they have highest number of elder population. Pakistan ہے وہاں پہ average population جو age ہوتی ہے وہ 65-67 year age ہوتی ہے, وہاں پہ elderly population ہے ہی بہت limited. اس وجہ سے یہاں پر جو ہے elderly جو death rate زیادہ ہے. دوسری بات یہ کہ امریکہ کے اندر جو death rate زیادہ ہے اس کے اندر زیادہ تر جو death ہوئی ہیں وہ black community اور Spanish community میں ہوئی ہے. وجہ, ان کے اندر comorbid conditions بہت زیادہ ہے اور obesity. ابھی تک کا جو ڈیٹا سامنے آیا ہے, اگر آپ obesity اور diabetic, high blood pressure اور lung disease ہے تو آپ کا chances کورونا سے death ہونے کی
ملٹیپلائی
بہت زیادہ ہے. تو یہ جو risk factors ہیں, جس قوم کے اندر risk factor موجود ہوں گے وہاں پہ mortality اور یہ disease کی severity آپ کو زیادہ ملے گی.
تو ڈاکٹر سہیل جی, مطلب اگین کمنگ بیک ٹو دی ٹاپک کرونا اینڈ کنفیوژن, سو اب یہ کنفیوژن بارے ختم ہو رہا ہے کہ یہ شہر, یہ ملک, یہ دنیا, یہ ری اوپن ہوگی بھلے یہ کنڈیشنز اپنی جگہ پہ موجود رہے. یہ کنفیوژن ہے, ابھی یہ بات بھی کنفیوژن میں ہے یا کلیئرٹی ہو گئی اب؟
جیسے دیکھیں یہاں پہ کیا ہے کہ ہر کنٹریز کے اندر جو ہے پولیٹیکل جو سسٹم ہوتا ہے وہ بڑا ہی فریجائل اور انسٹیبل ہوتا ہے. آپ کی ایک گورنمنٹ ہوتی ہے اور ایک اپوزیشن ہوتی ہے. ہر ملک کی جو اپوزیشن پارٹیز ہوتی ہیں وہ اپنی گورنمنٹ کو گرانے کے چکر میں ہوتی ہیں. تو یہاں پہ بھی جیسے پولیٹکس بھی بہت شدید قسم کی کھیلی جا رہی ہے. ڈیموکریٹس اکانومی کو کھولنا نہیں چاہتے, وہ اس لیے کہ ایک اکانومی جو ہوتا ہے کسی بھی ملک کی سب سے بڑی جو بیک بون ہوتی ہے وہ اکانومی فیکٹر ہوتا ہے. اور امریکہ کے اندر نومبر میں الیکشن ہونے والے ہیں, اگر آپ یہاں پہ اکانومی کو ڈیلے کرتے ہو, نہیں کھولتے, تو اس کا مطلب کیا ہوگا کہ انمپلائمنٹ ریٹ جو اس ٹائم پہ 14-15% ہے, یہ آج صبح ہی CNBC کی نیوز تھی کہ ان کمنگ منتھ اٹ کڈ گو اپ ٹو 25%, جو کہ گریٹ ڈپریشن سے بھی کئی گنا زیادہ ہوگا. تو اگر آپ اکانومی نہیں کھولتے, لوگوں کی جابیں جاتی ہیں, لوگ انمپلائڈ ہوتے ہیں, ملک کے اندر ایک کیوس پھیلے گا. جب ملک کے اندر کیوس پھیلے گا, یہی لوگ جو 25% انمپلائڈ لوگ ہیں, جب نومبر کے الیکشن آئیں گے, الیکشن کی لائن میں کھڑے ہو کے آپ کے خیال سے کس کو ووٹ ڈالیں گے؟ دیٹ از دی بگیسٹ تھنگ.
آپ نے پالیٹکس کی بات کی ہے, سو مجھے چند سیکنڈ کی ایک بریک, بریک کے بعد واپس آنے دیں اور میں کرونا اینڈ پالیٹکس پہ آپ دونوں مہمانوں کی رائے لیتا ہوں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ urduvoa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, urduvoa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں urduvoa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک urduvoa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے, اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور ہمارا یہ پروگرام کرونا کی عالمی وبا کے دنوں میں خصوصی طور پہ تیار کیا گیا ہے. تو زیادہ تر سیگمنٹس میں آپ کو کرونا ہی غالب نظر آئے گا. پچھلے سیگمنٹ میں بات کر رہے تھے ہمارے پینلسٹ اور ڈاکٹر سہیل چیمہ نے سیاست کا حوالہ دیا, تو ذرا سیاست دو ملکوں میں, ہمارے جو دونوں پینلسٹ ہیں دونوں امریکہ میں اور دونوں کا تعلق پاکستان سے ہے, سو ایک نظر ذرا ڈالتے ہیں پاکستان پہ بھی اور کچھ کمپیریزن بھی کرتے ہیں کہ یہاں کرونا پہ کیسے سیاست ہو رہی ہے اور پاکستان میں کرونا سیاست کو کیسے امپلیکیٹ کر رہا ہے. مشتاق راجبھر صاحب,
آئی تھنک ایک بات جو مشترکہ ہے پاکستان اور امریکہ میں وہ یہی ہے کہ دونوں ان دا بگننگ ڈینائل میں تھے, انکار میں تھے, کی پوزیشن میں تھے. کہ امریکہ میں بھی آپ نے دیکھا کئی تقاریر تھی ٹرمپ صاحب کی جو یہ ماننے کو تیار نہیں تھے کہ یہاں پہ بھی ہٹ کر سکتا ہے, اور پاکستان میں بھی بڑا اسکیپٹیسزم تھا اس کے اوپر. اور جو عمران خان پی ٹی آئی کی حکومت ہے وہ بالکل اس بات کو ماننے کو تیار نہیں تھی کہ ایسا کچھ پاکستان میں ہونا. اس کو بڑا بڑا لائٹ لے رہے تھے. میں ابھی بھی سمجھتا ہوں کہ پاکستان میں they are not ready, وہ فیڈرل گورنمنٹ ہو اسپیشلی ان کے جو ابھی تک کے جو میئرز ہیں, اگر ابھی تو جو ہاسپٹلائزیشن ہے وہ پاکستان میں کم ہے, اگر 30,000 کیسز ہیں اتنی نہیں ہے ہاسپٹلائزیشن, لیکن دیکھیں جو چھوٹے شہر ہیں ہمارے, جو تعلقہ ہیڈ کوارٹر ہیں جو پاکستان کے اندر, اگر وہاں پہ 500 بھی کیس آتے ہیں تو آپ مجھے بتائیے کہاں سے ہوں گے وینٹیلیٹرز, کہاں سے ہوں گے آئی سی یوز, کہاں سے ہوں گے آپ کی ڈائلسس مشین. تو بڑا ہیومینٹیرین کرائسس بن سکتا ہے پاکستان کے اندر.
لیکن پالیٹکس بھی دونوں پہ ہو رہی ہے, یعنی ایک گورنمنٹ ہے دوسری طرف اپوزیشن بھی ہے, پھر اسی طرح صوبوں میں حکومت کسی پارٹی کی ہے, وفاق میں کسی ہے, تو جو ہمیں یہاں نظر آتا ہے تو یہ ایلیمنٹ وہاں پہ بھی نظر آ رہا ہے.
بالکل 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 ہے نا, یہاں پہ تو دیکھیں کیونکہ جس طرح دیما صاحب بھی فرما رہے تھے نا کہ جو جاب لاسز ہوئی ہیں یہاں پہ, اور اس میں ابھی جو کل جو اسپیشل ایڈیشن تھا واشنگٹن پوسٹ کا پورا اسی پہ تھا, وہ تو کہہ رہے ہیں کہ جی جو 2 million جاب تو ایسی ہیں جو ابھی نہیں آنے والی ہیں, اور پچھلے 10 سال کے جو اکنامک گینس ہیں دے بی لاسٹ, تو ڈیفینیٹلی دیٹس اے بگ بلو, یو نو. اور اٹس ناٹ جسٹ دی اکانومی, لیکن جو جس اس کرائسس کو جس طرح سے مینج کیا گیا ہے بائی دی ٹرمپ ایڈمنسٹریشن, آئی تھنک وہ تو اس ان اوپن سیکرٹ, یو نو, لوگوں کو پتا ہے کہ وہ کس طرح مس مینج ہوا ہے. اور یعنی ابھی تک جب وہ کہہ رہے ہیں کہ وائٹ ہاؤس کا کہ ہر اسٹاف کا روزانہ جو ہے وہ ٹیسٹ ہونا چاہیے, جو باقی امریکہ کے عوام کی بات ٹیسٹنگ کی آتی ہے سب کہتے ہیں کہ جی دس آر امپورٹنٹ, یو نو. تو اچھا ایک بات میں کہہ دوں, جبا صاحب بھی فرما رہے تھے, دیکھیں کوئی بھی سی ڈی سی سے لے کر ڈاکٹر فاؤچی سے لے کر کوئی بھی بندہ یہ رول آؤٹ نہیں کر رہا دا سیکنڈ فیز آف دس وائرس, یہ ریلیپس ہوگا, ہو سکتا ہے ان دا ونٹر, یو نو. تو جتنی بھی ری اوپننگ, جس طرح جرمنی نے اسکول کھول دیے ہیں اپنے, یو نو, یا نیو یارک کے کچھ حصے جو ہے 15 مئی سے کھل رہے ہیں, تو یہ چیزیں ہمیں دیکھنی پڑیں گی, سوچنی پڑیں گی. اچھا ایک بات ہم یاد کر رہے ہیں کہ جو اسپینش فلو تھا میں پڑھ رہا تھا, اس میں سے زیادہ جو ڈیتھس ہوئی تھی وہ ہمارے سب کانٹیننٹ میں ہوئی تھی. وہ ڈیتھس برٹش انڈیا کے اس سلطنت میں ہوئی تھی جہاں پہ پاکستان, بنگلہ دیش اور انڈیا ہے. ہم پاکستان کے لوگ پتہ نہیں کیوں بھول جاتے ہیں, جب وہ ہمارے پاس آئے, جس طرح سے وہ آ رہی ہے, پھیل رہی ہے, آپ کو پتا ہوگا 5,000 کیسز تھے پاکستان میں 2-3 ہفتے پہلے,
وہ ملٹیپلائی ہو گئے, ملٹیپلائی ڈبل ہوئے ہیں.
ایگزیکٹلی, اور یہ کوئی راکٹ سائنس نہیں ہے کہ اگر آپ کے پاس ایک بندہ ہے تو وہ 3 لوگوں کو تو افیکٹ کر رہا ہے,
3-6 کو کرے گا, 6 اسی طرح آگے ڈبل ہوتے جائیں گے انفارچونیٹلی. سندر نمبر اس سے پہلے میری
صاحب, یو وونٹ بی سرپرائز اگر پاکستان کے کیسز پچھلے 2 ہفتوں کے بعد 1,00,000 کو پہنچتے ہیں.
کوئی میری ابھی کچھ دیر پہلے محمد یوسف صاحب سے بات بھی ہوئی ہے, اسی اسپیشل ٹاسک فورس کا حصہ ہیں پرائم منسٹر کی. ڈاکٹر چیمہ صاحب, سیاست اور کرونا, پاکستان جیسا ملک کیا کرے, کھولے صوبوں کو شہروں کو تو مرتے ہیں, نہ کھولے تو مرتے ہیں, اور پھر کتنی ریزیمبلنس نظر آتی ہے دونوں ملکوں میں کرونا کے اوپر جو سیاست ہو رہی ہے.
دیکھیں میں جیسے ابھی راجپال صاحب نے اسپینش فلو کا ذکر کیا, تو میں نے اپنے بلاگ میں بھی اس چیز کو مینشن کیا تھا. ہمارے جو پاکستانی قوم ہے ان کو تاریخ کا بالکل نہیں پتا, نہ وہ ہسٹری پڑھتے ہیں نہ وہ پڑھنا چاہتے ہیں. 18 million آدمی سب کانٹیننٹ میں 1918 سے لے کے 1920 تک ان کی ڈیتھ ہوئی تھی اسپینش فلو سے. 18 million کہتے ہیں کہ جو ریور گنگا تھا نا, وہ اس کے اندر لاشوں کا انبار لگ گیا تھا.
1,80,00,000
ختم ہو گئی تھی.
1,80,00,000
آدمیوں کی ڈیتھ ہوئی تھی ریور گنگا کے اندر, لاشوں کے انبار لگ گئے تھے کیونکہ جلانے کے لیے لکڑیاں ختم ہو گئی تھی. جیسے ابھی انہوں نے بولا کہ ایک آدمی سے 3 آدمی کو لگتا ہے, ابھی سیول ساؤتھ کوریا کو انہوں نے کھولا تھا, سارے ساؤتھ کوریا واز ڈوئنگ فینٹاسٹک, ایوری تھنگ واز گوئنگ ویری اسموتھ. ایک آدمی نائٹ کلب میں رات کو گیا ہے, فرائیڈے نائٹ کو ہی وینٹ ٹو 5 different bars, اور اس کے بعد مطلب جیسے ہوتا ہے نا رات کو آدمی جب ہینگ آؤٹ کرتا ہے, ایک بار میں گیا, اس کے بعد دوسرے دوسرے سے تیسرے, تو 5 bars میں گیا ہے, 1400 لوگ کے ساتھ, 1400 لوگوں کے ساتھ اس کا کانٹیکٹ ہوا ہے. Over 50 people have been diagnosed COVID positive. ساؤتھ کوریا کی گورنمنٹ نے پورے سیول کے ریسٹورینٹ اور بار 30 days کے لیے دوبارہ بند کر دیے ہیں. یہ اس کی اتنا دیکھیں COVID-19 کا مسئلہ کیا ہے, ہائیلی انفیکشس ہے. اگر فلو وائرس ہے وہ 1:1 ریشیو ہوتا ہے, ایک آدمی کو لگا تو ایک آدمی کو دوسرے لگا, یہاں پہ 1:3 ہے. एक आदमी को हुआ, उससे तीन को हुआ, तीन से नौ, नौ से अब आप मल्टीप्लाई करते रहें कितनी खतरनाक तेजी से और कितनी जल्दी से फैलकर। तो हमें हिस्ट्री को सामने रखना चाहिए। अनफॉर्चुनेटली हिस्ट्री का कोई हमारे अंदर इंटरेस्ट ही नहीं है, ना कोई पढ़ना चाहता है, ना किसी को शौक है।
तो मैं आखिरी सवाल में करना चाहूंगा थोड़ा सा उसमें लाइटर, तो मैं नहीं कहूंगा क्योंकि वो भी एक बहुत बड़े पेंडेमिक की तरफ था इशारा।
एक चीज बोलना चाहूंगा जो आपके सवाल का हिस्सा है कि हमारे मुल्क में जो जो कुछ हो रहा है इट इज वेरी अनफॉर्चुनेट। देखें जब भी किसी कौम के ऊपर इस तरह का मुश्किल वक्त आता है वहां पे सियासत नहीं करनी चाहिए, वहां पे पूरी कौम को यूनाइट होना चाहिए। जिस तरीके से जब पाकिस्तान क्रिकेट टीम वर्ल्ड कप जीतती है या कोई भी बड़ा टूर्नामेंट, कोई भी बड़ा विक्ट्री होती है, पूरी कौम यूनाइट हो जाती है। हम खुशी के मौके पे तो यूनाइट हो सकते हैं, हम इस अनफॉर्चुनेट मौके पे क्यों यूनाइट नहीं हो सकते? दिस इज द बिगेस्ट क्वेश्चन दैट एवरीबॉडी शुड आस्क।
मुझे यकीन है कि मेरे जो दोनों पैनलिस्ट हैं वो बहुत उनके ज़बरदस्त हिस्से लताफत भी है, हिस्से ज़राफत भी है, और वो बाकी परफॉर्मिंग आर्ट को भी महसूस करते हैं। एक मूवी बनती है 2011 के अंदर द कंटेजन, आजकल बहुत पॉपुलर है नेटफ्लिक्स पे। उसके अंदर अगर वो देखें तो लगता है कि हम आज के हालात में एक फिल्म प्रोड्यूसर एक राइटर उसको परसीव करता है, यकीनन उसने मेडिकल के लोगों से भी हेल्प ली होगी, और वो लफ्ज़ ब लफ्ज़ लगता है कि जैसे उसको इनेक्ट किया जा रहा है आज के दौर में स्टोरी को। सो अगर वो देख सकता है तो मेरा क्वेश्चन ये है कि एक साइंटिस्ट और कोरोना उस फैमिली के ऑलरेडी ब्लूप्रिंट्स या फुटप्रिंट्स मौजूद हैं, सो वो उसको क्यों तेज़ी से सेंस नहीं कर पा रहा, उस पर अमल दरामद क्यों नहीं कर पा रहा। इवन इंतज़ामिया, पोलिटिकल इंतज़ामिया, वहाँ पर भी ये फेलियर्स और क्लैप्सिस दिखाए गए थे। मुश्ताक राजभर साहब,
आई थिंक वो उसके लिए सिर्फ चाइना को ब्लेम करना काफी नहीं है जो यहाँ पे किया जा रहा है। आप देखें जो जो इंडिया के लिए कहा जा रहा है, अमेरिका में अभी जो स्टडी आई पिछले हफ्ते की आखिर में वो यही था कि अमेरिका के छोटे स्टेट्स हैं, छोटे शहर हैं, वहाँ ये कैसे पहुंची है। तो वो उन्होंने जो ट्रेस किया, रिसर्च करके स्टडी करके पता चला कि जो सीट्स थे वो न्यूयॉर्क से गए, यू नो, बाकी नेबरिंग स्टेट्स में, आई मीन मेनली न्यू जर्सी और कनेक्टिकट और यू नो मैसाचुसेट्स और बाकी एरियाज में। तो Obviously, मतलब वो जो है वो चाइना से जो है वुहान से और वहां से शुरू हुआ, लेकिन वो इंटरनेशनल ट्रेवल इतना रहा उस सारे अरसे में, 4.5 लाख तो लोग सिर्फ न्यूयॉर्क में आए हैं उस पीरियड में। तो यू नो, और जो आप देखें कोरिया में कैसे पहुंचा, वो एक जो चर्च के जो पादरी थे, जो लोग थे, यू नो, वो वहां से वापस आए, दैट्स हाउ इट वेंट देयर। और आप इटली को देख लें, स्पेन को देख लें, तो आई थिंक स्प्रेड तो हो चुकी थी जब इन लोगों, दुनिया ने और पॉलिटिशियन ने, हुकूमतों ने आंख खोली, तब तक आई थिंक इट वाज टू लेट। पाकिस्तान में तो मैं एक गुजारिश करूं अगर कर सकूं तो,
please, please.
अभी भी जो जो बात हो रही है रोज, या तो प्रदर्शन करते हैं या इमरान खान करते हैं, हमारे साइंटिस्ट कहाँ पे हैं, हमारे मेडिकल एक्सपर्ट्स कहाँ पे हैं, व्हाई डोंट दे, यू नो, वो बात नहीं कर रहे लोगों को, वो नहीं, जो रोज टीवी पे मैं देखता हूँ, अखबारों में और सब में, सारे पॉलिटिशियंस जो हैं वो बातें कर रहे हैं, लेट्स एक्सपर्ट्स स्पीक। एंड
अगर आपने रिसर्चेस नहीं है तो इस चीज में मिसिंग है कि उनकी टीम में बंदा कोई साइंटिस्ट आके यही बता दे कि डॉक्टर फाउची को मैंने सुना है वो ये कह रहे हैं। डॉक्टर
साहब जी, प्लीज, आप, सॉरी मैं आपकी बात काट रहा हूँ, आप कह रहे हैं कि हमारे साइंटिस्ट कह रहे हैं, तारिक जमीन सब रोजाना टीवी पर आते हैं,
बात खत्म हो गई ना सर
जी। खैर, अच्छा देखिए, मैं आपको यहाँ पे, आपने जो सवाल असद आपने रेस किया है कि जब एक मूवी के राइटर या मूवी के डायरेक्टर ने कोई ये चीज पता थी तो बाकी लोग क्यों नहीं कर रहे, ये कोई भी क्राइसिस जब आता है तो वहां पे सबसे अहम चीज या इम्पोर्टेंट चीज होती है उस मुल्क की लीडरशिप होती है। आप देखेंगे जब से ये COVID-19 का क्राइसिस आया है, वो कंट्रीज जहाँ की लीडरशिप बहुत स्ट्रांग है, जर्मनी हो गया, न्यूजीलैंड हो गया, नॉर्वे हो गया, इस तरह साउथ कोरिया हो गया, चाइना हो गया, जहाँ पे लीडरशिप स्ट्रांग है, जहाँ पे कौम मुत्तहद है, उन्होंने इस क्राइसिस को बहुत जबरदस्त तरीके से डील किया है और जबरदस्त तरीके से उसको सॉल्व किया है। वो कंट्रीज जहाँ पे लीडरशिप का फुकदान है, यहाँ पे लीडरशिप वीक है, सेल्फिश है, वो कंट्री अभी तक इस क्राइसिस में फंसी नहीं है, और ये आने वाले दिनों में भी यही चीज डिसाइड करेगी कि वो कंट्रीज की लीडरशिप किस कितने बड़े और कितने अहम फैसले करते हैं, क्योंकि लीडरशिप के फैसले जो होते हैं वही कौमों को आगे लेके चलते हैं और वही कौमों को बर्बाद करते हैं।
बहुत शुक्रिया डॉक्टर सुहेल जीवा साहब, आप न्यूयॉर्क से हमारे साथ थे, मुश्ताक राजभर साहब आपने वॉशिंगटन से हमें ज्वाइन किया, आपके भी हमने बहुत शुक्रिया आपका।
शुक्रिया सर।
और सामिन, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने खुदाम को पहुंचता है, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
پروگرام ہے آپ کی صحت، بیچے جلانی حاضر ہے۔ بڑی ہی دلچسپ رپورٹ ہے آج۔ برطانیہ میں ایچ آئی وی سے متاثرہ ایک شخص کے ایڈز وائرس کو ختم کرنے میں کامیابی ہوئی۔ یہ دنیا کا دوسرا شخص ہے جس کے بارے میں کہا جا رہا ہے کہ ایک مخصوص علاج کے بعد اس کے ایڈز کے وائرس کا خاتمہ ہو گیا۔ امریکہ کے شہر سیاٹل میں منعقد ہونے والی ایک کانفرنس میں ایڈز کے خاتمے کے لیے عالمی سطح پر کوشاں اقوام متحدہ کے ادارے نے بتایا کہ ایچ آئی وی سے متاثرہ ایک شخص کے کامیاب علاج